الرحمن الرحیم الحمد للہ رب العالمین الصلاۃ والسلام علی اشرف الانبیاء والمرسلین سیدنا و نبینا ابی القاسم محمد وآلہ الطیبین الطاہرین المعصومین ولعنۃ اللہ علی اعدائہم اجمعین من الان الی قیام یوم الدین اما بعد فقد قال الله تعالى في كتابه المبين وهو أصدق القائلين وقوله الحق بسم الله الرحمن الرحيم لتجدن أشد الناس عداوة للذين آمنوا اليهود والذين أشركوا صلوات به محمد وعلى محمد بعد آپ سے درخواست کروں گا ایک ملنے والوں میں ایک جوان 22 سال کا بیٹا تھا ان کا وسیع حیدر ابن سید لائق حیدر رضوی اس کا انتقال ہو گیا بیچارے مرض کے عالم میں آپ سے درخواست کروں گا اس کے لیے اور اپنے تمام مرحومین اور شہداء کو شامل کر کے ایک سورہ فاتحہ پڑھ کر بخش دیجیے گا صلوات عنایت فرما دیجیے محمد علی محمد پر اس سے بہتر انداز میں بلند آواز سے ایک صلوات بھیج دیجیے گا اور آپ دیکھیں گے کہ صاحبان ایمان کے ساتھ دشمنی میں نمبر ایک یہودی ہے یہ آیت ہے لتجدن اشد الناس عداوة للذین آمنوا الیہود پہلا نمبر کس کا ہے دشمنی میں یہودیوں کا یہ سب سے بڑے دشمن ہیں آپ کے اشد الناس سب سے زیادہ آپ سے عداوت رکھیں گے دوسرے نمبر پہ والذین اشرکوا دوسرے نمبر پہ ہیں مشرکین یعنی بت پرست کیوں کس لیے ان کی دشمنی زیادہ کیوں ہے نصارہ بھی دشمن ہے لا تتخذوا اليهود والنصارى اولیاء بعضهم اولیاء بعض یہود و نصارہ ایک دوسرے کے سرپرست ہیں تمہارے دوست نہیں ہیں بلکہ ایک دوسرے کے دوست ہیں تمہارے دوست ان کو اپنا دوست نہ سمجھنا نہ بنانا معاملات اپنی جگہ دنیا میں رہتے ہیں تو معاملات کرنے پڑتے ہیں معاملات اپنی جگہ مگر ان کو اپنے اوپر مسلط نہ کر دینا ان کو اپنا سرپرست اپنا ولی نہ بنا لینا یہ ہے نا لیکن یہاں واضح طور پہ کہا جا رہا ہے کہ ان میں بھی جو شدید ہے تمہارا دشمن جو کبھی بھی تمہارا دوست نہیں بنے گا وہ کون ہے یہودی اور مشرک کیوں یہ تو ان دونوں کی دشمنی کیوں شدید ہے یہ دونوں کیوں زیادہ دشمن ہیں اور آج بھی سب سے زیادہ شدید یہ کیوں ہیں دشمن یہی پہلے نمبر پہ ہیں اس کے بعد نصارہ میں کچھ کہیں حکومتوں کی بات نہیں کر رہا سامراجی حکومتوں کی بات نہیں کر رہا عوام الناس کی بات کر رہا ہوں کہ وہاں کہیں نرمی نظر آئے گی انشاءاللہ کل یا پرسوں بتائیں گے آیات ہی کی روشنی میں کیونکہ قرآن مجید نے فرمایا کہ ان میں دشمنوں میں بدترین میں کم بدتر یہ ہے اور بدترین جو ہے وہ کون ہے یہودی یہ تمہارا کبھی دوست نہیں بنے گا کیوں یہ جو دوسرا فتنہ آج پیدا ہو رہا ہے تو پہلا فتنہ کے سبب اس کے نتیجے میں کیا ہوا تھا ان کے ہاتھ سے اقتدار نکل گیا تھا اقتدار نکلا تھا ان کے ہاتھ سے مشرکین کے ہاتھ سے مکے کا اقتدار نکلا اور مدینہ کا اقتدار یہودیوں کے ہاتھ سے نکلا لہذا انہی دونوں کو سب سے بڑی ضرب لگائی تھی نا اسلام نے ان سے اقتدار کے مرکز چھین لیے تھے حالانکہ اسلام نے سب کچھ دیا ان کو مگر کیونکہ ان کا اقتدار حکومت تھی لوٹ رہے تھے لوگوں کو اپنے آپ کو بڑا بنا کے بیٹھے ہوئے تھے اپنے آپ کو بافضیلت بنا کر بیٹھے ہوئے تھے وہ لڑ رہے تھے ان کا بھلا ہو رہا تھا وہ لڑ رہے تھے ان کا اسلحہ بک رہا تھا صحیح ہے نا اب یہ لڑائیاں ختم ہو جائیں بھائی بھائی مل جائیں تو پھر اسلحہ بکے گا نہیں بکے گا نا اس لیے لڑا کے رکھو اب دیکھیے میں جو آپ سے عرض کیا تھا ایک نشانی بار بار بتاتا ہوں تاکہ آپ کا عقیدہ ہمیشہ مضبوط رہے یہ ہوتی ہیں باتیں جن سے عقیدہ مضبوط ہوتا ہے میرے بھائی وہ نہیں ہوتا ہے کہ فٹ پاتھ پہ بیٹھ کے کوئی بنا دے عقیدہ اور آپ کو دیتے یہ لو بھائی عقیدہ ہے اس سے پیچھے نہیں ہٹنا ایسا نہیں ہوتا عقیدے میں ایسا کوئی کھیل نہیں ہوتا عقیدہ کیا ہے لیکن ایک روایت ہے جو مستند ہے وہاں بھی ہے ہماری یہاں سب جگہ ہے کہ اگر دنیا کے ختم ہونے میں ایک دن بھی باقی بچا ایک دن تو اللہ اس ایک دن کو اتنا طولانی کر دے گا کہ وہ ساری علامات ظاہر ہوں گی جو ظہور سے پہلے ظاہر ہونے والی ہیں, اور وہ ظہور فرمائے گا, وہ آنے والا آئے گا. اب یہ کتنی مثالیں آپ دنیا میں دیکھتے کہ نہیں دیکھتے کہ دو لڑنے والے 8 سال تک جنگ لڑی, لاکھوں مرے ایک دوسرے کے, لاکھوں ایک دوسرے کے قتل کیے, لیکن اس کے بعد کیا ہوا؟ پھر ان لڑنے والوں کو پتہ چلا کہ جن کو دشمن سمجھ رہے تھے وہ تو ہمارے دوست ہیں. آج انہی کا دفاع کرنے والا کون ہے؟ آج عراق میں کون لڑ رہا ہے؟ آج مقامات مقدسہ کو بچانے کے لیے کس کے جوان آئے ہوئے ہیں؟ کن کی ماؤں کے بیٹے اپنے عراقی بھائیوں کے شانہ بشانہ ساتھ ساتھ لڑ رہے ہیں کہ نہیں لڑ رہے ہیں؟ اب یہ کتنی بڑی نشانی اللہ نے دکھائی کہ سامراج نے لڑایا, یہودیوں نے لڑایا, عیسائیوں نے یعنی نصاریوں نے لڑایا, امریکہ, یہ سارے اسرائیل سب ساتھ مل گئے کہ 8 سال اتنی بڑی جب لڑائی ہوگی. اب دیکھیے یہی پس منظر ہے اوس و خزرج کا, آج کے اس میں دیکھ لیجئے نا کہ اب اتنی بڑی لڑائی کی بنیاد ہم نے ڈال دی کہ اب یہ کبھی بھی آپس میں دوست نہیں بن سکتے. لیکن اللہ نے دکھایا کہ فوجیں لے کے وہ گھسے, قبضہ نیٹو فورسز نے کیا, آگے وہ بڑھے, لیکن گایا کیسی پلٹی, گایا ایسی پلٹی کہ ایک دوسرے کے لاکھوں مارنے والے اب ایک دوسرے کے جانثار بن گئے کہ نہیں بن گئے. کیوں؟ انہیں معلوم ہو گیا کہ اس سب انہیں ہمیں بہکایا تھا, ہمیں لڑایا تھا کہ تمہارے دشمن ہیں, تمہارے دشمن ہیں. انہیں کب انہیں تو آج بھی قبضہ نہیں کیا, آج بھی ان کے دفاع کے لیے ان کے جوان اترے ہوئے کہ لڑنا ہے, بچانا ہے, مقامات مقدسہ کو بچانا ہے, اور حکومت بھی تمہاری ہے, زمین بھی تمہاری ہے, بلکہ جو انہی نے قبضہ کیا ہوا ہے وہ بھی واپس لے کے تمہارے حوالے کرنے کے لیے ہم آئے ہیں. تو یہ نشانی کتنی بڑی اللہ نے دکھائی کہ ہم اتنے بڑے دشمنوں کو بھی ایک کر سکتے ہیں, اتنے بڑے دشمنوں کو بھی ملا سکتے ہیں. تو دو تین نشانیاں آپ نے دیکھی کہ اس لیے مومنین کے عقیدے کے لیے کہ بھائی گھبرانا مت, ایک رات میں بھی اللہ حالات بدل سکتا ہے, ایک رات میں تمہارے دشمن تمہارے دوست بن سکتے ہیں, ایک رات میں اتحاد بدل سکتے ہیں, ایک رات میں اتحادی ادھر سے ادھر جا سکتے ہیں. ایسا ہے کہ نہیں, اور ہوا کہ نہیں ہوا؟ اب 34 کا اتحاد بناؤ یا 134 کا اتحاد بناؤ, وہ جذبہ کہاں سے لاؤ گے؟ وہ جذبہ کہاں سے لاؤ گے؟ بھائی پیسے پر تماشا دکھاتے رہے نا, پیسہ کھلاتے رہے, بناتے رہے دہشت گردوں کو, فائر بیک کہاں ہوگا؟ اسی طرف ہوگا نا جدھر سے آیا ہے. آپ تو سمجھتے ہیں کہ بنانے والوں کو کتنا مہنگا پڑا, جن لوگوں نے دہشت گردوں کو پالا بنایا ان کو کتنا مہنگا پڑا, بعد میں فائر بیک ہونا, وہ دہشت گرد وہیں آئے. تو اب بھی جو مال دے رہا ہے, جو اسلحہ دے رہا ہے, اطمینان رکھیے فائر بیک بھی وہیں ہوگا, کیونکہ جب دہشت گردوں کو کہیں راستہ نہیں ملے گا وہ ہاتھ اٹھا لیں گے. جب وہ ہاتھ اٹھائیں گے تو یاد رکھیے یہی خوارج, یہی تکفیری انہی کی طرف پلٹیں گے. آپ اطمینان رکھیے, صلاح کریے محمد آل محمد پر. آج بھی خطرہ ہے نا, اس وقت بھی انہیں خطرہ تھا کہ ہماری زمین, ہمارا اقتدار ہاتھ سے نکلا جا رہا ہے. آج بھی یہی خطرہ ہے. کس کے ہاتھوں خطرہ ہے؟ کس کے ہاتھوں خطرہ ہے؟ کون ہے ہمارا اقتدار چھیننے والا؟ کون ہمارا اقتدار ختم کرے گا؟ مسئلہ اقتدار کا نہیں ہے, مسئلہ ظالم اور مظلوم کی لڑائی کا ہے. ایک طرف ظالم ہے, ایک طرف مظلوم ہے. مظلوموں کی قوت اکٹھی ہوتی جا رہی ہے. اطمینان رکھیے 10 سال لگے یا 20 سال یا 30 سال, مگر اب معاملہ وہی ختم ہوگا اس آخری مارکے پر جس کا آپ اور ہم سب انتظار کر رہے ہیں. اب معاملہ وہیں جانے والا ہے. اطمینان رکھیے, یہ چھوٹے چھوٹے گروہ جو مقاومت کر رہے ہیں دنیا میں, لڑ رہے ہیں سامراجی طاقتوں کے مقابلے میں, ان کی سازشوں کو الٹا کر دیا, ان کے کیلکولیشنز کو الٹا کر دیا, ان کے محاسبات کو الٹا کر دیا. وہ کچھ سوچے بیٹھے تھے کہ شام میں بس 1 سال میں یہ ہوگا, 5 سال ہو گئے سوائے ذلت کے وہاں کچھ بھی نہیں مل رہا ان کو. 2 سال میں عراق میں یہ ہو جائے گا, یہ کر لیں گے, 6 مہینے میں یمن میں یہ ہو جائے گا. کتنی ناکامیاں اللہ نے دکھا دی سامراج کی آپ کو, آپ کی آنکھوں کے سامنے, کہ مت سمجھنا کہ جو یہ سامراج چاہے گا وہ ہو جائے گا. نہیں, اور بھی طاقتیں بیٹھی ہوئی ہیں فیصلہ کرنے والی. دو طاقتوں کے بل بوتے پر یہ آگے بڑھے تھے نا اس وقت یہودی, کہ طاقت ان کی ہوگی, پیسہ ہمارا ہوگا, مال ہم دیں گے, اسلحہ ہم دیں گے, طاقت ان کی ہوگی, لڑنے والی ہے. آج بھی وہی دو طاقتیں ہیں نا, ایک مال دینے والی, ایک اسلحہ دینے والی. ایک مال خرچ کر رہا ہے, دو چیزوں سے جنگیں لڑی جاتی ہیں, جیتی جاتی ہیں. اسلحہ دو اور مال دو, مال بھی دیا جا رہا ہے, اسلحہ بھی دیا جا رہا ہے. یہی دو طاقتیں ان کی پشت پر ہیں. تو ہم بھی تو یہی کہتے ہیں کہ ہماری پشت پر بھی دو طاقتیں ہیں. تمہاری طاقتیں اور سازشیں ہم دیکھ رہے ہیں, مگر ہمارے پیچھے جو طاقتیں ہیں وہ غیب میں ہیں. ہمارے پیچھے بھی تو دو سپر طاقتیں ہیں, ایک ہمارا پیدا کرنے والا, ایک ہمارا معبود, ایک وہ جسے اللہ نے ہمارا والی و وارث قرار دیا ہے، ان کی ساری سازشیں سامنے نظر آ رہی ہیں، بے پردہ ہو رہے ہیں، ان کے چہروں سے نقابیں اتر رہی ہیں، لیکن ہمارا امام پسے پردہ بیٹھ کے وہ بھی تو جنگ کے نقشے کو دیکھ رہا ہے، وہ بھی تو دیکھ رہا ہے کہ لڑائی کہاں کہاں کیسے لڑنی ہے، کس طرح سے اتحاد بنیں گے، کس طرح سے اتحاد ٹوٹیں گے۔ تو ان کی سازشیں تو نظر آ رہی ہیں، مگر وہ جو کر رہا ہے وہ اسی آیت کی تفسیر کر رہا ہے کہ مکرو مکر اللہ واللہ خیر الماکرین، جو چالیں چلنا چاہتے ہو چل لو، اللہ سے بڑے منصوبہ ساز نہیں ہو، وہ ایک رات میں معاملات کو تمہارے حق میں کر دے گا۔ یہ اس یقین کے ساتھ جینا، کبھی حوصلہ مت ہارنا۔ صلوات بھیجیے محمد آل محمد پر۔ اب وقت آ گیا، گزارش کروں اپنے جوانوں سے کہ بیٹا آگے آ جائیے، آپ کے لیے تو پڑھ رہا ہوں، آپ پیچھے پیچھے بیٹھے ہوئے سارے بچے، بچوں کے لیے تو پڑھ رہا ہوں، آؤ بیٹا اٹھ کے آگے آ جاؤ، شاباش، تھوڑا تھوڑا سا آپ حضرات بھی آگے آ جائیے تو یہ اچھی خاصی جگہ بن جائے گی۔ صلوات بھیجتے رہے، اللہ صلی اللہ محمد، جزاک اللہ، یا ماشاء اللہ، اللہ اکبر، یا رسول اللہ، یا جزاک اللہ، اتنی بلند آواز سے صلوات بھی عنایت فرمائیے۔ یہ سب سے بڑا دشمن ہے، اس سے اقتدار چھینا ہے۔ اب آ جائیے، کل مدینہ تک پہنچ گئے تھے نا، اب مدینہ کہیں گے، اب یہ سب تھوڑی کہیں گے، کیونکہ اب خدا کے رسول صلی اللہ علیہ وآلہ وسلم صلوات دے دیا، تشریف لے آئے، اب مدینہ بن گیا۔ ہجرت کے واقعات کی تفصیل میں بھی نہیں جائیں گے، کیونکہ عنوان ہے ہمارا یہود مدینہ، تو یہودیوں کا تذکرہ کرنا ہے، لہذا ہجرت کا باب چھوڑ دیا، پھر کبھی صحیح، ویسے بھی سارا سال سنتے ہیں آپ۔ معاہدہ ہوا میثاق مدینہ، حضور نے پورا پورا حق دیا، پوری تاریخ بتایا کرو دنیا کو، آدھے آدھے قصے کہاں سے لے آتے ہو کہ 400 یہودی قتل کر دیے اور یہ کر دیا وہ کر دیا، بھی ہم سے سنو نا کہ ہوا کیا، کتنا معاف کیا ہزاروں کو، اور اس کے بعد وہ جو واقعہ ہوا تو اس کے سبب کیا تھا، اس کی وجہ کیا تھی، ترتیب وار چلو نا، اسی لیے تو میں آپ کو ترتیب لے کے چل رہا ہوں نا، تاکہ آپ کو بھی کسی کو جواب دینے میں آسانی ہو جائے۔ آج کل کے نام نہاد روشن خیال بھی یہی باتیں کرتے، نام نہاد روشن خیال ہے نہیں، روشن خیالوں کو میں سمجھتا ہوں روشن خیال کیا ہوتا ہے، لیکن نام نہاد روشن خیال تو بھائی اس میں بھی دے، ہمارا کنٹا تلوار نے اتنا ہی مار دیا، وہ 400 غریبوں کو یہودیوں کو قیدی کر کے ان کو قتل کر ڈالا، اور کیا ہے اسلام میں، ابھی ہم بتاتے ہیں نا آپ کو کیا کیا ہے اسلام میں، پھر آپ کو پتہ چلے گا، کیونکہ آپ کو ترتیب سے کوئی بتاتا نہیں، آپ کی بات نہیں کر رہا، آپ سے مراد نام نہاد روشن خیال، نام نہاد لبرل، پلانٹڈ لبرل، یہ پلانٹڈ کچھ لبرل ہیں جن کو ہمارے معاشروں میں چھوڑا جاتا ہے تاکہ چینلز میں بیٹھیں اور اپنی روشن خیالی کا اظہار کریں، لیکن میں جانتا ہوں کہ لبرل اور روشن خیال کسے کہتے ہیں، یہ پلانٹڈ ہوتے ہیں ہمارے معاشرے میں، ان کو جیسے میں نے پروگراموں کے بارے میں بتایا کہ پلانٹڈ پروگرام چلائے جاتے ہیں، اسی طرح کچھ پلانٹڈ لبرل کو لایا جاتا ہے تاکہ نوجوان نسل ان کو دیکھے کہیں سے تو پکڑے گی۔ میں کہتا ہوں سلام ہے ان ماں باپ کو جنہوں نے اپنے بچوں کو اس فتنہ و فساد کے دور میں بچا کے رکھا ہوا ہے، ورنہ آپ دیکھیں کہ کتنے ابلیسی پھندے چاروں طرف سے، کہاں تک بچائیں گے آپ، اب تو اسکول میں جانا وہاں ایک مشکل، کالج جانا وہاں مشکل، بھیجنا ہے پھر بھی بچا کے رکھنا ہے، بیٹا غلط کام میں نہیں پڑھنا، بیٹا ناچ گانے کے پروگرام میں حصہ نہیں لینا، اب تو ہر طرح کے پروگرام ہو رہے ہیں نا، ہر جگہ پہنچ گیا معاملہ، چینل سے آ رہے ہیں، پروگراموں کے ذریعے آ رہے ہیں، ادھر سے کہیں سے بھی نہیں بگڑے گا، تو شیطان نے کیا وعدہ کیا ہے اللہ سے جو مہلت لیے، کہ اسی راستے پہ بیٹھ کے بہکاؤں گا، نہیں چھوڑے گا دین، نہ چھوڑے، میں دین کے راستے سے آگے بگاڑوں گا۔ تو اب دیکھیے کتنے لوگوں کو دین کے راستے سے بگاڑا کہ نہیں بگاڑا، بگاڑ رہا ہے کہ نہیں بگاڑ رہا، تو کتنے حملے ہیں ہماری نئی نسل پہ، تو سلام ہے ان ماں باپ کہ ان فتنوں کے دور میں جو چاروں طرف سے حملہ آور ہو گئے ہیں، ثقافتی طور پہ ہم پر، مذہبی طور پہ ہم پہ، سماجی حوالے سے، ہر طرح سے ہم پر حملہ آور ہیں، اس میں اپنے بچوں کو پاک صاف رکھا ہوا ہے، اور ضروری ہے پاک صاف رکھنا، امام کو پاک صاف سپاہی چاہیے، سمجھ میں آ گئی بات، امام کو پاک صاف جوان چاہیے، یہ معصوم بچے پاک صاف ہیں، ان کو ایسے ہی رہنے دیجیے، ان کو جھوٹ بولنا نہ سکھائیے، ان کو لہو و لعب کی طرف نہ ڈالیے، इनके दिमागों में ये ना डालिए कि कुछ भी ना करना बस तुम वैसे ही जन्नत में चले जाओगे, नहीं, इनको एक बाअमल इंसान बनाइए कि जब वक्त पड़े तो ज़ैनबिया का दिफा कर सके, हरमे अबाबदिल्ला का दिफा कर सके, कर रहे हैं ना लोग, सामरा का दिफा करने वाला बने, नजफ का दिफा करने वाला बने, ऐसा बनाओ उनको भाई, ऐसा पाक साफ बनाओ, आलूदा लोग थोड़ी है जिहाद कर सकते, आलूदा लोग नहीं दिफा कर सकते, ये तो दिफा कर रहे कौन है, ये पाक माओ के पाक बेटे, सब माए मोमिनात हमारी, परवरदिगार उनको सलामत रखे, पाक है, लेकिन मैं माहौल की बात कर रहा हूँ, किस माहौल से बचाना है, अपने बच्चों को बचा के रखना है, ताकि ये इमाम जमाना का सिपाही बन सके, ये फर्जी बात नहीं कर रहा, ये खामखा की बात नहीं कर रहा, दिल बहलाने वाली बात नहीं कर रहा आपको कि एक जुमला है जो हाँ इमाम जमाना के सिपाही बना दे, नहीं, हकीकत में इमाम को ऐसे ही सिपाही चाहिए, तो ऐसा बनाना नहीं, बनाना अपने बच्चों को बनाना है ना भाई, सलवार भेजिए मोहम्मद आले मोहम्मद पर, आइए बात को आगे बढ़ाए, अल्लाह के रसूल यसरब पहुंच गए, यसरब मदीनतुर रसूल बन गया, मदीना बन गया, मीसाक है मदीना, अहदनामा तैयार हुआ, और इब्ने खलदून ने तो पूरी अरबी इबारत लिखी है, उसका तर्जुमा भी आ गया, मोटी मोटी बातें आपको बता देता हूं, एक एक कबीले का नाम लेकर रसूल ने हुकूक और फराइज बताए, पहले तो ये बताया कि कोई ये गुमान ना करना कि अगर इस्लाम ले आए हो तो जमाने जाहिलियत की जो तुम पर दियत थी या किसी का उधार था किसी काफिर का तो अब खा जाओ हम मुसलमान हो गए वो काफिर का, नहीं, अमानत अमानत है, अमानत काफिर की हो यहूदी की हो मुशरिक की हो अमानत तुम्हें वापस लौटानी होगी, ये ना समझना आ जाओ माल खा जाओ हड़प कर लो भाई, हम तो मोमिन हैं, हमको तो वैसे ही सब माफ़ है, हमको तो वैसे ही सब माफ़ है, अब सब मेरे सामने जन्नती मजमा बैठा है, अब मैं क्या कहूँ उसको, सलवात भेजिए मोहम्मद आले मोहम्मद पर, हाँ जय है भाई, हम आप सब वैसे ही चले जाएंगे, आमाल करने के लिए तो दूसरे लोग हैं ना, लड़ रहे हैं वहाँ जिहाद कर रहे हैं दाइश से लड़ रहे हैं अलकायदा से तारीफ, वो उनके लिए हमारे लिए कुछ नहीं है, हम वैसे ही निकल लेंगे इंशाल्लाह, ऐसे खाम खामे चले जाएंगे इंशाल्लाह, हम पैदा इसीलिए हुए, सलवात भेजिए मोहम्मद आले मोहम्मद पर, खुदा के बंदो, खुदा के बंदो, किसी दौर में ऐसा हुआ, किसी जमाने में ऐसा हुआ कि किसी ने ईमान लाने का दावा किया हो और अल्लाह ने उसको बगैर इम्तिहान के छोड़ दिया हो, जब कुरान बार बार पुकार पुकार कर कह रहा है कि जरूर भी जरूर तुम्हें आजमाऊंगा बलाओं से, वलनबलवन्नकुम बिशय मिन अल्खौफ वलजुअ नक्सिन मिन अल-अमवाल वलअन्फुस वस्समरात, कही इरशाद हो रहा है, अम हसिबतुम अन तदखुलुल जन्नता वलम्मा यातिकुम मसलुल लजीना खलौ मिन क़ब्लिकुम मस्सतहुमुल बासा वज़र्रा वज़ुलज़िलु हत्ता यक़ूला रसूलुल लजीना आमनू मअहु मता नसरुल्लाह अला इन्ना नसरुल्लाहि क़रीब, कही इरशाद हो रहा है सूरह निसा में, वमा लकुम ला तुक़ातिलूना फ़ी सबीलिल्लाह والمستضعفين من الرجال والنساء والبلدان الذين يقولون ربنا اخرجنا من هذه القريه الظالمه اهلها وجعل لنا من لدنك وليا واجعل لنا من لدنك نصيرا, पुकार रहा है पूरा मोमिनी से, कह रहा तुम्हें आवाजें नहीं आ रही, मजलूम औरतों मर्दों की चीखें नहीं तुम्हें सुनाई नहीं दे रही, वो चिल्ला रहे हैं जुल्म की चक्की में पिस रहे हैं, आवाजें दे रहे हैं बारे इलाहा हमें इन जालिमों की बस्ती से बाहर निकाल, मजलूम है बेबस है इतने बेबस के लड़ भी नहीं सकते हमें बाहर निकाल, क्या तुम्हें सुनाई नहीं दे रहा, अल्लाह मोमिन से कह रहा है फरमा रहा है कुरान मजीद, तुम्हें आवाजें नहीं आ रही जो दुआ कर रहे हैं कि बार इलाहा अपनी बारगाह से एक मदद करने वाला एक सरपरस्त हमारे लिए भेज दे जो हमें जालिमों से नजात दिलाए, तुम्हें आवाजें नहीं आ रही इन मजलूमों की, हम किस दुनिया में हैं, कुरान मजीद एक जगह थोड़ी 100 से ज्यादा मकामात पे तंबीह कर रहा है मोमिन की, तंबीह कर रहा है कैसे करना ऐसे ना करना ऐसे करना ऐसे ना करना, बाहर आ ये तो जुमला मोतरिजा उन लोगों के लिए कि जिनको क्लिप चलाने में आसानी हो जाए, देखो मौलाना ने क्या कहा, ये दोनों जरा मुझे भी मजा आता है, चलो भाई यही सही, कुछ लोगों को मशगला तो मिलेगा कोई एक दो जुमले तो मिलेंगे क्लिप चलाने के लिए, बाकी आगे पीछे किसने सुना पूरी दुनिया में, वो तो उतनी सी क्लिप देखेगा, देखा मौलाना ने ये कहा है कि कोई भी जन्नत में नहीं जाएगा तुमने से, समझ गए मेरी बात, तो बड़े बड़े होशियार पड़े हुए ना माशाल्लाह, तो अब बताऊंगा कि इनकी पैदाइश कहाँ हुई, इन होशियारों की आज पैदाइश आपको बताऊंगा कि कहाँ हुई, खुदा ना करे कोई गलत बात ना समझेगा, फिक्र की बात कर रहा हूँ, किसकी बात कर रहा हूँ, इस फिक्र की बात कर रहा हूँ कि फिक्र कहाँ पैदा हुई, वो फिक्र आज आपको बताने जा रहा हूँ मैं, तैयार हैं आप सुनने के लिए, मतलब सलवात भेजिए मोहम्मद आले मोहम्मद पर, हाँ ایک ایک لفظ تول تول کر بولنا پڑتا ہے، وضاحت کرنی پڑتی ہے۔ وہ کہتے ہیں لے سانس بھی آہستہ کہ نازک ہے بہت کام، آفاق کی کارگہ شیشہ گری کا کچھ نہیں پتا کون سا جملہ نکال کے اور معلوم ہو گیا کام۔ آج مولوی قابو آ گیا، آج کلپ ایسی جائے گی وائرل ہو جائے گی، پوری دنیا میں وائرل ہو جائے گی، کون اس کی پوری تقریر سن رہا ہے؟ یہ ایک جملہ اپنے لیے کافی ہے بھائی، اتنے جملے میں کام ہو گیا اس کا۔ مگر ہم لوگ کہاں ڈرتے ہیں، مصیبت یہ ہے ہم بھی میدان میں کھڑے ہیں جب تک سانس ہے، الحمدللہ خدا کا شکر ہے اللہ نے اتنی ہمت دی ہے اور توفیق بھی دی ہے، اور پروردگار یہ توفیق سلامت رکھے۔ بس اس لیے ڈرتے ہیں کہیں کوئی بڑا بول منہ سے نہ نکل جائے، اللہ کو پسند نہیں ہے۔ ہم بڑے حقیر، اتنے حقیر کہ زمین پہ رینگنے والے کیڑے مکوڑوں سے زیادہ ہماری حیثیت ہی نہیں ہے، آج ہیں کل نہیں ہیں۔ خام خام لوگ پتہ نہیں کس چیز پہ اتنا تمطراق کے ساتھ، اتنے کر و فر کے ساتھ اکڑ اکڑ کر چلتے ہیں، جبکہ معلوم ہے کہ خربہ خرب لوگ گئے اور تم بھی نکل لو گے، اور پھر پتہ نہیں کوئی فاتحہ پڑھنے والا باقی بچے گا نہیں بچے گا۔ قبرستان میں جایا کیجئے، جن قبروں کے پڑھنے والے ہیں فاتحہ شکر ادا کیا کیجئے کہ دیکھو ان کا، اور ایسی بھی قبریں آپ کو نظر آ جائیں گی کہ جو خود نوحہ پڑھ رہی ہوں گی اپنا کہ برسوں سے ہمیں کوئی پوچھنے نہیں آیا، برسوں سے کوئی ہمارا فاتحہ پڑھنے نہیں آیا، سب چلے گئے نا بستی میں، آئی حضور پہنچ گئے مدینے، یثرب سے مدینہ بن گیا۔ تمام قبیلوں کو یہ حکم جاری کر دیا گیا کہ زمانے جاہلیت کی جو دیت ہے وہ ادا کرنا ہے، دیا اگر تم پر دیا ہے وہ ادا کرنا ہے، زمانے جاہلیت کا قرض ہے لین دین ہے پورا کرنا ہے، اس سے فرار ممکن نہیں ہے۔ سب کے بازار آزاد ہیں، یہودی اپنے مذہب میں آزاد ہیں، ہم اپنے مذہب میں آزاد ہیں، کسی کو مذہب کی بنا پہ مارا نہیں جائے گا، قتل نہیں کیا جائے گا، لین دین ویسے ہی جاری رہے گا، ہم مل کے رہیں گے، ہم ساتھ رہیں گے۔ اگر تم پہ کوئی بیرونی دشمن حملہ کرے گا ہم تمہارا دفاع کریں گے، ہم پر کوئی بیرونی دشمن حملہ کرے گا تم ہمارا ساتھ دو گے، اور معاشی پریشانی یا ایسے حالات میں تم ہمارا ساتھ دو گے ہم تمہارا ساتھ دیں گے۔ مدینے پر بیرونی حملہ آور کا مقابلہ مل کر کریں گے، اور سب اپنے اپنے مذہب میں آزاد، مگر اگر کسی نے ظلم کیا کسی پر تو بس اسی کو سزا ملے گی، اس کے خاندان کو نہیں، اس کے خاندان کو مت پکڑنا، اس کا گھر مت جلانا، لوٹ نہ لینا۔ جس نے غلطی کی ہے سزا کا مستحق صرف وہی ہوگا، وہ یہودی ہو یا مسلمان ہو۔ اور یہودیوں کو بجلی کیا گئی، بجلی گر گئی نا، کہ اوس و خزرج بھائی بن گئے، حالانکہ کوشش کی لڑانے کی۔ اسد ابن زرارہ کو ایک ایسے کیس بتا دیا کہ جس کے بنا پہ اسد ابن زرارہ سعد ابن عبادہ سے لڑنے کے لیے پہنچ گئے تلوار لے کے، کہ نہیں چھوڑوں گا، تم نے یہ حرکت کی۔ سعد ابن عبادہ سمجھدار ہیں، سمجھ رہے کہ سازش ہو رہی ہے، خاموش رہے کہ اب یہ غصے میں ہے۔ مصعب ابن عمیر ساتھ بیٹھے تھے، مصعب ابن عمیر کا نام سنا ہے نا، جنہیں مکے سے بیعت عقبہ ثانی کے وقت حضور نے بھیجا تھا یثرب والوں کے لیے کہ جاؤ ان کو تعلیم دو اسلام کی، ابن مکتوم اور مصعب ابن عمیر بھی ہاشمی ہیں، یاد رکھیے گا، بنی ہاشم سے مصعب ابن عمیر، ان کو بھیجا تھا، یہ بیٹھے۔ یہ سعد ابن عبادہ سے کہتے ہیں آپ خاموش خاموش رہے، ان کو بھی ٹھنڈا کیا، رسول کے پاس لے کر آئے، معاملہ رکھا اسد ابن زرارہ نے کہ یہ ہوا ہے ہماری قوم کے ایک فرد کے ساتھ، انہیں ایسا کیا ہے، معلوم ہوا کہ معاملہ جھوٹا تھا، پیچھے یہودی تھے، یہودیوں نے بھڑکایا تھا، ایک فرضی مقدمہ کھڑا کیا تھا، کسی پر حملہ کر کے نام ان کے اوپر ڈال دیا تھا، اب ان کو سمجھ میں، اب رسول نے سمجھایا کہ دیکھو یہ یہی کرتے رہے اور یہ کرتے رہیں گے، اب ہوشیار رہنا، اب کوئی بھی معاملہ ہو میرے پاس پہلے لانا، تو ہے نا خدا کا رسول۔ تو اوس و خزرج کا اب کوئی بھی معاملہ ہوتا تھا سیدھے مسجد نبی آتے تھے، اب یہودیوں کو کتنی بڑی ضرب لگی، انڈسٹری بند ہو گئی کہ نہیں ہو گئی، اور رسول نے یہ بھی اعلان کر دیا کہ اب تمہارے اسلحے کی ضرورت بھی نہیں، لڑنا ہے تو ہتھیار بھی خود بنائیں گے۔ ابھی سمجھا رہا ہوں آپ کو میں کیا کہنے جا رہا ہوں، تمہارے اسلحے کی ضرورت نہیں، لڑنا ہے تو ہتھیار بھی ہم خود ہی بنائیں گے، مسلمانوں کو بتا دیا کہ خود بناؤ، محتاج نہ بنو۔ اب دنیا میں سرخرو کون ہے جس نے اپنے دفاع کا نظام خود تیار کر لیا؟ وہی سرخرو ہے نا آج، ورنہ خریدتے رہو خریدتے رہو، 8 سال بلیک سے خریدتے رہے اسلحہ جنگ لڑنے کے لیے، اور اس 8 سال میں خالی خریدا نہیں، 8 سال میں سوچا کہ کب تک خرید کے لڑتے رہیں گے، بنایا کہ نہیں بنایا، آج کتنی بڑی دفاعی قوت بن گئے، اپنے ملک کی مثال لے لیجیے، کچھ بھی صحیح، سول حکمرانوں میں کتنی برائیاں صحیح، مگر ایک ایٹمی طاقت تو ہے نا آپ، ایک دہشت تو ہے نا دوسرے پر، जब ये भी मार देंगे एटम बम, ये भी नहीं छोड़ेंगे, अभी मारना नहीं है, असला कोई अच्छी चीज नहीं है, लेकिन दिफा की तैयारी तो करो। तो उस एक ममलिकत ने दिफा की कितनी तैयारी की कि साम्राज्य भी जानता है कि जो टेक्नोलॉजी मेरे पास है उससे आगे की इनके पास है, उससे आगे की है ना। ड्रोन मार के थोड़ी गिराया, उतारा था, मारा नहीं था, उतार के बताया। तो कहना पड़ा पेंटागन को कि इनके पास जो टेक्नोलॉजी है हमें नहीं मालूम कि इन्होंने कैसे उतारा है हमारे ड्रोन को। एक नहीं उतारा था, वो चिल्ला रहे थे कि एक भूले से उतर गया, तो उन्होंने फिर साथ दिखाए कि साथ है, कहोगे तो और दिखा देंगे, नुमाइश करा के उतारे, यानी टेक्नोलॉजी आगे की, इनके पास आगे की टेक्नोलॉजी। खाली दुआएं नहीं, खाली दुआ नहीं की, इतनी बड़ी ताकत दिफाई बना दिया कि हर जगह दन दना कर घुसने वाला साम्राज्य आ जाए ना। जब कहते थे ये कर देंगे, वो कहते थे आओ आओ, ये उसी से डर जाते थे, पता नहीं क्या है इनके पास जो कहते आओ। आज इज्जत है कि नहीं है पूरी दुनिया में, एक ताकत की हैसियत से लोगों को छोड़िए, अच्छे बुरे हर जगह होते हैं। आप कहेंगे सैकड़ों ऐब है, मैं कहता हूं हजारों ऐब है, छोड़ो हजारों ऐब को, ये देखो कि अज है से कौम, अज है से नेशन, पूरी दुनिया से उन्हीं ने अपना लोहा मनवाया क्या नहीं मनवाया, क्यों मोहताज नहीं रहे, खुद बनाया, मोहताज नहीं रहे। तो रसूल ने पहला दर्श ये दिया कि खाली दुआएं नमाजें नहीं, अपने दिफा की तरफ से गाफिल मत होना, गाफिल नहीं होना। अहद व पैमान हो गया हमारा तुम्हारा, जितने भी कबाइल यहूद के, जितने भी कबाइल हैं औस के, शाखें हैं ना, बताया था आपको, जितनी भी शाखें बनी खजरत की, सबका अहद व पैमान हो गया कि भाई हम मिलकर रहेंगे, अपना कारोबार करो, किसी पे मजहब बदलवाने की जबर, बदलवाने का जबर नहीं है, किसी पर लाजिम नहीं है, कोई जबरी तौर पे किसी का मजहब नहीं बदलवा सकते। तय हो गया तुम्हें रहना है मदीने में, रहो इन शरायत की बिना पे। सब ने तय कर लिया, हाँ भाई अमन अमान का इससे अच्छा मुआहदा नहीं हो सकता, एक दूसरे के जानो माल के मुहाफिज, हालांकि वो यहूदी ये मुसलमान, लेकिन अल्लाह का रसूल बता रहा है कि पहल हमने नहीं की, जो अहद शिकनी करेगा सजा उसको मिलेगी, ठीक है ना। जंगे बद्र हुई, अब जंगे नहीं पढ़ूंगा क्योंकि फिर आप कहेंगे अभी टाइम पास कर रहे हैं जंगे पर बयान करके, वो आप सुनते रहिए सारा साल, क्योंकि मेरा उनवान है यहूद मदीना, ठीक है ना, यहूदियों पर ही रहना चाहता हूँ। जंगे बद्र हुई, बताइए 313 में कितने यहूदी थे, मदीने पर हमला हुआ है ना, मुसलमानों पर लश्कर कशी की है ना मक्के के लोगों ने, एक यहूदी का नाम तो बताइए जरा, यहूदियों ने मदद की, अच्छा ना गए हों पैसा दे दिया हो कि चले भाई ये जरूरत होगी असलह साजो सामान के लिए, असला दे दिया, कोई मदद की नहीं, इधर उधर लश्कर की खबर मिली कि मक्के से आ रहा है, मदीने के यहूदियों ने खुशियां मनानी शुरू कर दी, ये तो लड़ ही नहीं सकते, ये तो बेसरो सामान है, इनके पास तो पूरा असलाह भी नहीं है, क्यों अभी असलाह बनाना थोड़ी शुरू किया, अभी तो आए हैं दूसरी हिजरी है, यहूदी दे नहीं रहे, अच्छा यहूदियों से लेना भी नहीं है, तो असलाह भी कम था ना, तलवारें पूरी नहीं थी। आप पढ़ लिए दंगे बद्र की तारीख, दो तो घोड़े थे, सिर्फ दो घोड़े, जंग घोड़ों पे होती, 70 ऊंट थे, ऊंटों पे जंग नहीं होती, ऊंटों पे तो सामान लाद के ले गए थे, दो घोड़ सवार थे, तलवारें पूरी नहीं थी, तीरंदाज पूरे नहीं थे, तकसीम किया गया था, जिसका तलवार नहीं भाई तू तीर पकड़ ले, जिसके बाद तीर नहीं उसका तू बर्छी पकड़ ले, ऐसे तो लश्कर तरतीब दिया अल्लाह के रसूल ने, तो बड़े खुश थे यहूदी कि किस्सा खत्म हो जाएगा, और मुशरिकीन से तो गठजोड़ है ही, वो मक्के में हम यहाँ, हमारा यसरब हमें वापस मिल जाएगा, मदीना खत्म हो जाएगा, मदीना तो रसूल खत्म हो जाएगा, खुश थे, इंतजार कर रहे थे कि बस कब खबर आती है। कुरैशियों ने इनको खत्म कर दिया, लेकिन उल्टा हो गया, क्यों उल्टा हो गया, जंग जीतने वाला मौजूद था, जंग जीतने वाला मौजूद था ना, जो 70 या 74 कुफार मारे गए, आधे से ज्यादा अहसनुल मिकाल में, अब तो उर्दू तर्जुमा भी आ गया, आप कहीं से भी ले लीजिएगा, जंग बद्र के एक एक मकतूल का नाम लिखा है जो अली की तलवार के हाथों कत्ल हुआ है, अली की तलवार से, अली के हाथ से कत्ल हुआ है, 36 या 37 नाम लिखे हैं पूरे शजरे, किस कबीले का था, कहाँ का था, इस तरह से नाम दिए गए हैं। बहादुरी के चर्चे करने वालों, किसी मकतूल का नाम ही गढ़ लिया होता, कोई दो चार मकतूल भी तो बना लिए होते, कहीं इनको मारा था वो ना बना सके, खैर आप समझे नहीं समझे आपकी मर्जी, सलवात भेजिए मोहम्मद आले मोहम्मद पर, है कि नहीं। तो अली ने जिनको मारा है तो उनके नाम भी तो हैं, एक एक का नाम है, बड़े बड़े नाम ले दूं, सीनों पे सांप लौटने लगते हैं। हंसला इब्ने अबू सुफियान, ढूंढते रहो कौन था ये, मुझे क्या जरूरत पड़ी तफसील में जाने की, मकतूल बता रहा हूं, अली के हाथों जो कत्ल हुए, हंसला इब्ने अबू सुफियान, वलीद इब्ने अतबा, पूछ लेना किसका मामू था, किसका भाई था, किसका बेटा था, वलीद इब्ने अतबा, अतबा इब्ने रबिया, शीबा इब्ने रबिया, कितने नाम गिनाए जाऊं, मुतअम इब्ने अदी, वो पता नहीं कितने नाम है, सब तो मुझे भी नहीं याद, मैं आप ये समझिएगा कि पूरे 37 नाम मुझे याद हैं, मुझे ज़रूरत भी नहीं याद करने की, अली के मकतूलीन के नाम कहाँ तक याद करेगा आदमी, पता नहीं कितने मारे गए अली की तलवार के हाथों, कौन याद, तो बड़े बड़े नाम हैं जो याद रह गए, तो है ना नाम, तो है ना, तो दो चार नाम भी तो गढ़ लिया करो, जब नहीं आज गढ़ लो, कोई नाम ले आओ, जहाँ फजीलतें और अलकाब लूटे वहाँ मकतूल भी खींच के ले जाओ ना, मगर मकतूलों को भी खींच के नहीं ले जा सकते, मुसीबत यह है क्योंकि मकतूल भी अपने रिश्तेदार हैं, ये भी तो मुश्किल है कि मकतूलीन को खींच के ले जा ही नहीं सकते क्योंकि मकतूलीन से तो रिश्तेदारी है। अली को जिन्होंने कत्ल किया है उन्हीं मकतूलीन के गम में तो आज तक मरे जा रहे हैं कि अली ने मारा क्यों, वही दुश्मनी है ना सरकार, तो जंग जीत गए। खबर पहुंची काब इब्ने अशरफ बनी तय का यहूदी, बड़ा ही खबीस और उस वक्त का बहुत बड़ा शायर, शायर भी और बड़ा खबीस और ज़ाती बुग़्ज़ इनाद रखता है, किससे, हुजूर की ज़ात से। ये ज़ाती बुग़्ज़ इनाद जानते हैं कैसा होता है, इसको ज़रूरत नहीं है कि कोई सच जाने या ना जाने, ये ज़ाती बुग़्ज़ इनाद बड़ी मुसीबत है। ज़ाती बुग़्ज़ इनाद सारी फजीलतें जानने के बावजूद जाओ नहीं मानता, ये हसद की आग ऐसी होती है ना, तो मासूमीन का जाज़िबा और दाफिया भी ऐसे ही है। जाज़िबा यानी इनकी कुव्वतें, जाज़िबा अपने अंदर जज्ब करना, दाफिया यानी अपने से दफा करना, दूर करना। ये जाज़िबा दाफिया दोनों बहुत कुव्वत रखता है मासूम का। शदीद, आपसे जो मोहब्बत करेगा शदीद तरीन मोहब्बत करेगा, अली और औलाद अली से मोहब्बत करने वाला अपनी मोहब्बत में शदीद होगा, आखिरी हद तक जान से गुजर जाने वाला। और बिल्कुल उल्टा भी है कि अली से बुग्ज रखने वाला भी, कीना रखने वाला भी उतना ही शदीद होगा, चाहे घर में हो, चाहे घर में हो, हर फजीलत को जानता हो, हर हदीस को सुना हो, हर वाक़े का ऐनी शाहिद हो, फातिमा को आते जाते देखा हो, रसूल को फातिमा के लिए उठते देखा हो, मगर क्या किया जाए इस बुग़्ज़े अली की बीमारी का।
पानी दो बेटा, पानी दो,
जाज़िबा और दाफिया किसे कहते हैं, यह है जाज़िबा और दाफिया कि सब कुछ जानने के बावजूद झूठ 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 झूठ। आज तक कोई बुग़्ज़े अली की बीमारी चल रही है कि नहीं चल रही है ना, जानता है मुल्ला, सब कुछ जानता है, मगर अली की दुश्मनी उसे सच नहीं बोलने देती, अली की दुश्मनी में सब कुछ करता है, औलाद अली की दुश्मनी में सब कुछ करता है। तो काब इब्ने अशरफ भी ऐसे ही मलून था, इसको भी पहले किसी ने खबर दी, जब मुसलमान जीत गए तो इसने यकीन नहीं किया, हो ही नहीं सकता, और जब खबर मिल गई तो मुसलमानों को बुरा भला कहता है, तुम कैसे लोग हो, वो शुरफाए मक्का को तुमने कत्ल कर दिया, खुश होते हो, तुफ हो तुम पर, वाय हो तुम पर। और फिर इस मलून ने क्या हरकत शुरू की कि तैश और गुस्से में मक्के पहुंच गया, शायर तो था ना, आप जानते हैं कि एक शेर दामा डोल कर देता है, नहीं कर देता, अकीदे बदल देता है लोगों के, शायर में ऐसा कमाल होता है, हर जमाने में था, उस जमाने में भी था इसमें। इसने जाके मक्के में मक्के के लोगों को भड़काना शुरू किया, उनके लिए अशआर, उनकी गैरत जगाने वाले अशआर के, तुम्हारे मर्दों को तुम्हारे बेटों को मार दिया और तुम घरों में बैठे हो, अब जनाब मक्के के सरदारों ने नाम नहीं लेना चाहता, उनका ये अच्छा अरबा हाथ आ गया, जिस जिसका बद्र में मरा था उसके घर में इसको भेजते थे, ये वहां कलाम पढ़ता था, उनमें जोश पैदा होता था, वो रोते थे, माल भी खूब मिलता था, माल भी, समझ में आ रही है, आ रही होगी जरूर, सलावत भेजिए मोहम्मद आले मोहम्मद पर, इस चौक पे इस चौक पे मजमा इकट्ठा करके शुरू हो गया, उस चौक पे मजमा इकट्ठा करके शुरू हो गया, उस चौक पे मजमा, अब माल मिल रहा है धड़ाधड़, भड़काए जा आग, भड़काए जा आग, भड़काए जा, माल बहुत है हमारे पास, सोने चांदियों में तोल दिया गया। अब पूरे मक्के में आग भड़का के काब इब्ने अशरफ, खैर वो भड़के हुए तो थे, मगर इसने इतना काम था तेल छिड़कना, ये तेल छिड़ा, हर एक की जरूरत होती है ना, ऐसे ऐसे कलाम लिखता था, पागल हो जाते थे मक्के के लोग, उनका बस नहीं था अभी चलो बस हमला करने, दौड़ते मदीने की तरफ, तो होते हैं ना ऐसे लोग। इसलिए सूरह शुअरा, ये ऐसी वादी में घूमते हैं तुम्हें पता भी नहीं चलेगा कहां ले जाएंगे, इल्ला लजीना आमनु, सिवाय कौन से शुअरा, जो मोमिन है, कुरान मजीद ने उनको इस्तिस्ना कर दिया, ऐसे मोमिन शुअरा कि जो जानते हैं कि हमें कैसे अशार कहने चाहिए, तो उनको खुद कुरान ने इस्तिस्ना किया कि उन शायरों का एहतराम करो, उनसे मोहब्बत करो, क्यों, ये अकीदों से खेलते नहीं, ये अकीदों पे हाथ की सफाई नहीं दिखाते, है ना, ये बड़ा मसला है, बड़ा मसला। जब मक्के में सारा काम कर चुका मदीने में आया, लेकिन भूल गया था हर जगह जाहिल थोड़ी रहते, अबू जहल वहां था यहां थोड़ी है। काश मेरा मैसेज आप तक पहुंच जाए, जो मैं पहुंचाना चाह रहा हूं बड़ी एहतियात से, हर शहर में फर्क है, हर जगह फर्क है। उन्होंने कहा भाई जाओ माल हम देंगे, अब उधर जाओ, अब यहां आया तो मामला उल्टा, यहां आया तो तप गया कि सुनते ही नहीं, क्यों, पढ़े लिखे लोग रहते हैं भाई, पढ़े लिखे लोग रहते हैं, अब खड़ा हुआ चिल्ला रहा है, मजमे को भी गालियां दे रहा है, लेकिन मजमा सुनने को तैयार नहीं होता। और वो मजमा कैसे सुनने को तैयार हो जाएगा, जिसे ये मालूम है कि ये हम इससे ज्यादा पढ़े लिखे, ये तो जाहिल है, और मुमकिन है कि क्रिमिनल रिकॉर्ड भी रखता हो, ये भी तो इम्कान है ना, हो सकता है ना। अब सारी बातें कैसे बयान की जा सकती हैं, यहां मजबूरियों का एहसास होता है। लोग सवाल करते हैं कि मदीने में इतने मुनाफिकीन थे, रसूल ने सबको बेनकाब क्यों नहीं किया, अरे जब आज हम कितनी ही बातें जानते हुए हम जैसे हकीर लोग आपको नहीं बता सकते, क्यों, खौफ है फसाद खल्क की वजह से कि मुआशरे में फसाद और मजीद बरपा हो जाएगा, पी जाओ खून के घुट ना बोलो, तो अब रसूल का मनसब क्या है, इमामों का मनसब क्या है, किस किस तरह मासूमीन ने कैसे कैसे फितनों को बर्दाश्त किया है। सलावत भेजिए मोहम्मद आले मोहम्मद पर। अब यहां मदीने में इसकी दाल नहीं गल रही, देखो वहां तो अच्छा भला माल मिल रहा था, लोग सुन रहे थे खुश हो रहे थे, यहां सुनने को तैयार नहीं, भगा देते यार मौलवी साहब आप यहां से दबा हो जाओ। अब इसने क्या किया कि अपने कबीले बनी तय में इस मलून ने, पहले तो ये करता था कि इसकी जो जौजियत में थी आतिका बिनते असियत, बीवी नहीं थी, जौजियत में रखा हुआ था, उसके लिए बेहुदा अशार खुद कह के सुनाता था, लोग खुश होते थे, जमाने जाहिलियत में ऐसा होता था। अब मैं ज़ाहिर बच्चे, मेरे बच्चे बैठे हैं, मेरे अपने बच्चे बैठे हैं सब, माशाल्लाह परवरदिगार सबको सलामत रखे, अदब के दायरे में कुछ चीज़ें पहुँचाना चाहता हूँ। तो ये बेहुदा अशार कहता था और लोग खुश होते थे, चौराहों पर खड़ा होता। अब इसने क्या हरकत की, मलून ने की, तो मैं गलत करता हूँ, अब इधर आ जाओ। तो जमाने जाहिलियत में ज़ाहिर जो कुफार थे ना बनी औस हज़रत, मुसलमान तो नहीं थे, उनकी औरतों के नाम जानता था ये मलून। इस मलून ने मुसलमान औरतों के नाम पर अपनी गज़लियात और अपने कसीदों में, अपनी यानी हिज्ब में उनके नाम लाने शुरू कर दिए मलून ने। और आप जानते हैं कि वो ज़माना किताबों का ज़माना नहीं है, आज तो उससे भी आगे का ज़माना है, किताब पढ़ने की भी ज़रूरत नहीं, मोबाइल हाथ में है, हाफिज़े की ज़रूरत नहीं, याद नहीं करना है, फ़ौरन निकाल के देख लेना है, हाफिज़ा तो कमज़ोर होता जा रहा है ना सबका, अब इस मोबाइल की वजह से, लैपटॉप की वजह से, उसमें फटाफट निकाल के देखते हैं। उस ज़माने में तो हाफिज़े का काम था ना सर, याद करते थे अशार को, फ़ौरन याद करते थे, पूरे उसमें गर्दिश करते थे। अब यहूदियों को खेल मिल गया, ये मलून, ये बदबख्त ख़वातीन की तौहीन करता था और रसूल का खून, रसूल का दिल जलता था, रसूल को अज़ियत होती थी के मोमिनात के बारे में, वो मोमिनात ना भी हो तो खबरदार, अपने बच्चों को नसीहत कर रहा हूँ, जवानों को, कि किसी की मुखालिफत में इतना आगे मत बढ़ना। ये मोबाइल है ना, ये जहाँ अच्छे काम सिखाता है वहाँ शैतानी आला भी है ना, आपने एक बात चला दी, आपको नहीं पता मुमकिन है घरों के घर तबाह हो जाए, अल्लाह नाराज, रसूल नाराज, ना नमाज, ना रोज़ा, ना आज़ादारी, कैसी आज़ादारी, जब तोहमतें लगाओगे, जब खानदान बर्बाद करोगे, खबरदार, दुश्मनी होती है मर्दों की, लड़ाई होती है बहादुरों वाली, सही है ना, लेकिन किसी के खानवादे पर, किसी के खानदानों पर खबरदार, हर तरह के मुबादा मुबादा, खुदा ना करे अगर कोई नफ्स कोई है भी तो खबरदार, हमारा दीन इजाज़त नहीं देता, अहले बैत ने इजाज़त नहीं दी इस गुनाह की कि ये गुनाह करो कि किसी के घर के ऐब बाहर लाके उछालो, इसके लिए चैनल काफ़ी हैं, इनके लिए ये बुराइयां फैलाने के लिए वो सब काफ़ी हैं, मोमिन के बच्चों का काम नहीं है, खबरदार ना करना, इससे बड़ा गुनाह कोई नहीं, इससे बड़ा गुनाह कोई नहीं। अब बताइए कि रसूल की कैफियत क्या है कि ये बदबख्त ये मलून उन मुसलमान औरतों के नाम लेके मोमिनात के नाम लेके बेहुदा तरीन अशआर अपने अपने कबीले में, तो रसूल ने ख्वाहिश का इजहार किया कि इस मलून को कोई मारने वाला है। अब रसूल का हुक्म किसका हुक्म है, अल्लाह का हुक्म है ना, यानी अल्लाह का हुक्म आ गया जिसको कत्ल करे कोई काब इब्ने अशरफ को, इसका कोई इलाज नहीं है ना, इसका बेहुदा गाली का जवाब गाली तो नहीं होता ना, गाली का जवाब गाली है बताइए, नहीं है ना, इसलिए मोमिनी को समझाता हूँ कि गाली का जवाब गाली नहीं है, वो एक और गाली आप गाली वो गाली बकेगा गाली, तो ये तो कोई बात नहीं, और दलील वो मानेगा नहीं क्योंकि वो तो जाती बुज़ो इनादो की ना रखे हुए। तो हुजूर ने जब ये इरशाद फरमाया तो बनी औस के कुछ जवान तैयार हुए, मोहम्मद इब्ने मुस्लिमा इनमें आगे आगे और बशर इब्ने हरस, ये दो हरस इब्ने बशर माजरत, हरस इब्ने बशर और मोहम्मद इब्ने मुस्लिमा ये हुजूर की खिदमत में हाजिर हुए कि हुजूर आपकी इजाज़त है हम ऐसा ऐसा करना चाहते हैं। हुजूर ने खुश होकर इजाज़त दी, हाँ बिल्कुल कर सकते हो जाओ इसको ख़त्म करो, क्योंकि इसका इलाज इस नासूर का इलाज कुछ भी नहीं, नासूर का इलाज है नश्तर, नश्तर यानी वो लगाओ चाकू से उसको निकाल दो नासूर के फोड़े को वरना पूरे जिस्म में फैल जाएगा, नासूर फैलता चला जाता है मुआशरे में, खराबी एक करता है फिर वो खराबी फैलते 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 पूरे मुआशरे को खा जाते हैं, घन लग जाते हैं ख़त्म हो जाते हैं, लिहाजा पहले मरहले में ही उसको काट के उस फोड़े को उस फुंसी को निकाल दो, नश्तर लगा दो उसको ख़त्म कर दो उसको। खैर जनाब, मोहम्मद इब्ने मुस्लिमा और हरस इब्ने बशर अपने साथियों के साथ मनसूबा बनाया, क्योंकि निकलता नहीं है ना कबीले से बाहर, जानते हैं बाहर निकलूंगा मारा जाऊंगा, अपने बिल में छुप के रहते हैं ऐसे लोग, वहाँ से शरारतें करते रहते हैं, बाहर निकलेंगे मैदान में मार दिए जाएंगे, बाहर नहीं निकलना बिल में छुप के रहना है। ये जनाब मोहम्मद इब्ने मुस्लिमा अभी नए मुसलमान हुए थे, इनको इतना ज़्यादा लोग जानते भी नहीं, पहुँच गए उसके पास कि भाई मुझे तेरा कलाम बड़ा अच्छा लगता है, रसूल से इजाज़त ले ली, इजाज़त ले के गए, मुझे बड़ा अच्छा लगता है, उसने कहा चलो भाई कोई तो इनमें से मेरे काबू में आया ओसो खजरत में से, खूब उसको एक दो दिन उससे दोस्ती पक्की, अब एक और भी ले आए हरस इब्ने बशर भी आ गए कि ये भी भाई, उसने कहा ये तो बढ़ती जा रही है तादाद सुनने वालों की, अब इन्हें कहा भाई चलो और भी हैं फलां जगह चलो, हमने मजमा इकट्ठा कर लिया तुम्हारे लिए, अब ये बड़ा खुश हुआ कि माल भी ज़्यादा मिलेगा, मक्के में तो माल मिलता था यहाँ मिलता ही नहीं, कोई सुनने वाले ही नहीं अपने दिल के बाहर, उन्होंने कहा चलो भाई पार्टी बन गई टीम बन गई, मुस्टंडों की टीम बन गई, ओबाशों की टीम बन गई, ओबाश मिल जाएंगे अब मदीने में आराम से इन 50-60 को लेकर जाया करूँगा, फिर देखूँगा कौन मेरी नहीं सुनता, यही है ना, आगे बंदे बिठा के बैठो माजरत के साथ 50-60 बैठने चाहिए आगे, ताकि अगर कोई बेचारा किस्मत का मारा खड़ा हो जाए बीच में कहे गलत बात कर रहा है तो 50 उस पर टूट तो पड़े कम से कम, ऐसा होना चाहिए ना, लेकिन उन्हें पता नहीं हम जैसे हकीरों की हिफाजत के लिए भी 50-60 फरिश्ते रखता है अल्लाह मियां, समझ में आ गई बात भाई, आप आज की नहीं समझिएगा मदीने की बात कर रहा हूँ, कहीं खामा खामे आपके दिमाग इधर उधर दौड़ने शुरू हो जाए, मैं यहाँ की बात नहीं कर रहा, मैं कर रहा हूँ मदीने की 1400 साल पुरानी बात कर रहा हूँ, सलवात भेज दीजिए मोहम्मद आले मोहम्मद पर, हाँ भाई, अरे भाई डर लगता है, डर लगता है कहीं कोई ये ना समझ बैठे कि आज के माहौल को गर्व, आज के माहौल का मुझे क्या मालूम, मैं तो बात कर रहा हूँ 1400 साल पुरानी, जो बड़ा खुश हो गया टीम मिल गई, अब इस टीम के साथ मदीने में बोलूँ फिरूंगा गली गली में देखूंगा आप कौन रोकता है मुझे, अब तो प्रोमोट करने वाले मिल गए ना, सही है ना, प्रोजेक्शन भी मिलेगा, प्रोमोट करेंगे टीम मिल गई, अब कोई मसला नहीं है, अब देखो अब ये नहीं पता कि वो मकर वो मकर अल्लाह, तू अपनी चाले चल रहा है ना, अब वो अपनी मनसूबाबंदी कर रहा है परवरदिगार, बस इसको चाहते थे कि किसी तरह बनी तैसे बाहर तो निकले ये, और रसूल का हुक्म तो था, बस इसको रात को लेके गए, बहुत सारे लोग बैठे हुए वहाँ बैठे हुए भी थे मगर इनके अपने आदमी थे ना, सबको बिठाया था, देखा हाँ मजमा आजमा बैठा हुआ है, मगर चूक हो गई उससे कि मजमा बैठा तो था मगर दूसरे किस्म का बैठा था। हर जगह अपनी मर्जी का मजमा थोड़ी मिल जाता है, कहीं तो हम जैसे भी पागल बैठे होते होंगे। सलवार भेजिए मोहम्मद आले मोहम्मद पर, है ना ऐसा। देखिए आपकी सलवार की आवाज कम आई है जबकि मजमा बढ़ गया कल से, तो जब मजमा बढ़ गया तो आवाज भी बढ़नी चाहिए ना। बुलंद आवाज से सलवार भेजिए मोहम्मद आले मोहम्मद। बस ला इसको हमला किया, कत्ल किया इसको। उस कत्ल करने में हरस इब्ने बशर को भी जरा पिंडली में जख्म आ गया। खुशी खुशी पहुंचे रसूल के पास, मार दिया। रसूल ने खुश होकर गले से लगाया, शाबाश भी दी कि बशर को, ये हरस इब्ने बशर को चोट आ गई है। अपना लुआब मुबारक लगाया, ठीक हो गया। यहूदियों को जब ये खबर मिली डर गए कि ये क्या हुआ, ये क्या हुआ, आदमी मारा गया और ये हमारे साथ हुआ क्या। और फिर सजा भी मिली उसको, अहशिकनी तो शुरू हो गई ना, अहशिकनी शुरू कर दी लोगों ने। अब आइए बस एक कबीले का बताएंगे आज इंशाल्लाह, बल्कि कोशिश करेंगे वो भी आधे ही पहुंच पाएंगे वहां तक, क्योंकि घड़ी नजर आ रही है सामने, इसको कल से थोड़ा सा पीछे करा दीजिए तो ज्यादा टाइम हो जाएगा। सलवात भेजिए मोहम्मद आले मोहम्मद पर। खैर अब भी इतनी अहशिकनी के बावजूद कि बद्र में साथ देना था नहीं दिया, बद्र में मदद करनी थी नहीं किया, मदीने के दिफा के लिए साथ चलना था नहीं चले, क्योंकि हमलावर तो वो थे, मुसलमानों ने तो हमला नहीं किया था, हमला तो उधर से हुआ था। हज कर रहे हैं मुसलमानों की तौहीन कर रहे हैं, नहीं किया। लेकिन इसके बाद एक ऐसा वाकया पेश आया, जब रसूल ने हुक्म दिया कि बस एक कबीले की बात बता रहा हूं, अभी सबकी नहीं, अभी एक कबीला बनी कैनका, हिसार बना के रहते थे ना अपने चारों तरफ, एक फसील कायम कर लेते थे कबीले में रहते थे। तो अभी तक माहिदा था ना कि एक दूसरे के बाजारों में जाके खरीदो फरोख्त, कोई मसला नहीं, अमन अमान से। एक मुसलमान औरत बेचारी अपना सामान बेचने के लिए बनी कैनका के बाजार में चली गई। वहां बनी कैनका के ओबाशों ने उस मोमिना को घेर लिया, और घेरने के बाद उसके साथ तौहीन आमेज़ सुलूक, जैसे आवाजें कसना, मसलन सीटियां बजाना, मसलन उसको मजबूर कर रहे हैं कि चादर उतार, वो पर्दा कर में थी ना, चादर पहनी थी, चादर उतार बेपर्दा कर। और वो बेचारी इधर भागती है, कभी उधर भागती है अपने आप को बचाने के लिए, ये ओबाश उसके पीछे लगे हुए चादरें खींच रहे। ये चादरें खींचने की बड़ी अजीब तारीख है अजीज, अजीब तारीख। अल्लाह माफ़ करे उन लोगों को, बस मैं उनके लिए यही कह सकता हूँ कि जिन लोगों ने शाम के बाजारों में मोमिनात की, नहीं अभी वहां नहीं जा रहा हूं, वहां नहीं जा रहा हूं, ये सोचिएगा भी मत के वहां जा रहा हूं, अभी की बात कर रहा हूं, चंद साल पहले की, इन साम्राज्य गुमाश्तों ने, इन प्लांटेड लोगों ने जो लेकर जाते थे, जिनकी वजह से आज शाम का ये हाल हुआ, बाजारों में मोमिनात की चादरें उतारी थी, ये कहकर कि इन बाजारों से बीबियां बेपर्दा की, तुम चादरें पहने उतारो। उन बीबियों की चादरें शिम्र और यजीद ने उतारी थी, उन बीबियों की चादरें उमर साद और उसके सिपाहियों ने उतारी थी। तुम उमर साद के सिपाही हो, तुम शिमर हो, उन्हीं चादरों के छिनने का तो खौफ गम था बीबियों को कि बेपर्दा कर दिया गया। तो ये फिक्र मैंने कहा ना कहां से पैदा हुई बता रहा हूं, कहां ये फिक्र पैदा हुई, उस बाजार में उस मोमिना की चादर छीनना चाहते, फिर घेर के वो बेचारी एक जरगर की दुकान में चली गई, बैठ गई वहां पे। जब बैठी पीछे से शैतानी की, सामने से कुछ लोगों ने उसको घेरा, बातों में लगाया, पीछे उसकी चादर नीचे दो कीलों में या लकड़ी में बांध दी, वो बेचारी घबरा के जब खड़ी हुई बेपर्दा हो गई, बेपर्दा हो गई, रो रही है, मुंह छुपा रही है अपना, बाल डालती है चेहरे पे, कभी अपने कभी इधर जा रही है कभी उधर। एक मुसलमान और बेचारा गुजरा सामान बेचने के लिए, उसकी गैरत जागी, ये मुसलमान औरत के साथ यहूदी कर क्या रहे। उसने सामान रखा, हमला कर दिया उन यहूदियों पर, लड़ाई हुई, एक यहूदी मारा गया, जवाब में यहूदियों ने सब ने मिलकर उस मुसलमान को भी कत्ल कर दिया। अब ये औरत फरियाद लेकर पहुंची अल्लाह के रसूल की बारगाह में। अब मुझे बताइए कि मौलाए आरिफान का क्या हाल होता था जब किसी मजलूम पर जुल्म होते हुए सुनते थे या देखते थे। अब रसूल की खिदमत में जब ये आई है औरत, ये फरियाद लेकर, तो अब क्या होगा, अब अहद शिकनी किसने की है, अहदो पैमान किसने तोड़ा है। रसूल ने हुक्म दिया कि लश्कर तैयार करो, या अली लश्कर तैयार कीजिए, जनाब हमजा سردار مقرر ہوئے اور رایت جنگ، جنگ کا پرچم حسب دستور علی کے ہاتھ میں، علی بن ابی طالب کے ہاتھ میں. بنی قینقہ پہ حملہ کیا جائے گا، حملہ نہیں کیا، محاصرہ کر لیا، وہ اپنی فصیلوں کے اندر ہے. رسول نے اعلان کر دیا کہ ہتھیار ڈال کے اپنے آپ کو حوالے کر دو، ورنہ ہم اندر گھسے تو کسی کو زندہ نہیں چھوڑیں گے. ایک عورت کی توہین ہوئی ہے نا، ایک مومنہ کی توہین ہوئی، ایک مومنہ کے ساتھ یہ سلوک کیا گیا. بنی قینقہ کا محاصرہ کر لیا، 15 دن محاصرہ رہا، اور اس محاصرے کے دوران ایک رات علی غائب بھی ہوئے، کیونکہ کہیں سے خفیہ تیر آ رہے تھے، حضور کے خیمے پہ لگے تھے، لہذا علی اس کی تلاش میں گئے، اور تلاش میں جانے کے بعد سر کاٹ کے اس کا لائے، اور کہیں تو ہے کہ 7 یا 8 کو مارا علی نے، سر کاٹ کے لائے. اور یہی وہ موقع ہے کہ حضرت زبیر پریشان ہوئے علی کے لیے، پریشان ہوئے علی کے لیے. مامودات اور پھوپھی ذات ہیں نا، زبیر بن عوام کس کے بیٹے ہیں؟ حضور کی، اور علی کی پھوپھی جناب عاتکہ کے بیٹے ہیں بھائی، سگے پھوپھی ذات، سگے مامودات. تو زبیر نے خدا کے رسول سے کہا، خدا کے رسول بہت دیر ہو گئی علی کو، میں جاتا ہوں پیچھے علی کی تلاش میں. حضور نے مسکرا کے دیکھا اور پوچھا زبیر سے، زبیر بہت محبت کرتے ہو علی سے؟ کہ اللہ جانتا ہے، اللہ کا رسول جانتا ہے، آپ جانتے ہیں کہ میں اپنے ماموزاد سے کتنی محبت کرتا ہوں، میں علی کو کتنا چاہتا ہوں. کہا زبیر اس دن کیا حال ہوگا جس دن تم علی کے مقابلے پر آؤ گے؟ اور یاد رکھنا زبیر کہ اس وقت علی حق پر ہوگا، علی حق پر ہوگا جب تم. تو زبیر حیران ہوتے تھے کہ میں کیسے علی کے مقابلے پر آؤں گا، لیکن زمانے کی گردشیں لے آئی نا، یہ ایام، یہ گردشیں لیل و نہار زبیر کو لے آئی نا حضرت زبیر کو مقابلے پر علی کے. خیر وہ کئی بار کہہ چکے پھر بعد میں صحیح، ورنہ یہ بات رہ جائے گی ادھوری. 15 دن کے بعد رسول نے حکم دیا داخل ہو جاؤ شہر میں، یعنی کہ فصیلوں کو توڑ کے اندر داخل ہو. مولا کائنات نے دروازہ کھولا، آگے آگے علی، پیچھے پیچھے مسلمان، سب کی مشکیں کستے، ہاتھ پیر باندھ دیا، رسول ڈال دیا باہر. کیا سزا ہے؟ 700 مردوں کو باندھا، عورتوں بچوں کو نہیں. اللہ کے رسول نے حکم دے دیا تھا، خبردار عورتوں بچوں پہ ہاتھ نہیں اٹھانا ہے، مردوں کی مشکل کشتی. کیا سزا ہے؟ قتل، اور کوئی سزا نہیں، ہر حساب سے سزا قتل ہے. ان کو قتل کر دیا جائے، غداری کی ہے، بد عہدی کی ہے، عہد کو توڑا ہے مسلمانوں کے ساتھ. لیکن اللہ کے رسول نے کیا کیا؟ جب وہ جانتے تھے کہ قتل کر دیے جائیں گے، اللہ کے رسول نے کہا اچھا اپنا ساز و سامان لو، اپنا اسباب جو لے سکتے لو، اور یہاں سے نکل جاؤ. سب یہودیوں کو بھی نہیں نکالا، ان کے ایک قبیلے کو، جس نے سب سے پہلے عہد شکنی کی، ایک مسلمان کو قتل کیا، ایک مسلمان عورت کی توہین کی، یہ معاملات بڑھتے چلے جاتے. لہذا اللہ کے رسول نے کیا کیا؟ حکم دیا کہ اپنا مال و اسباب اٹھاؤ، مال و اسباب بھی نہیں چھینا، کہ نکل جاؤ، مارا نہیں، جبکہ مارنا بنتا تھا قانون کے تحت، نہیں مارا، نکال دیا. خیبر تک مسلمان چھوڑ کر آئے. بس یہی بات ختم کر رہا ہوں، انشاءاللہ زندگی نے یہیں سے کل شروع کروں گا، بات مکمل نہیں ہے، مگر اتنا تو سمجھ میں آ گیا کہ مارا نہیں بنی قینقہ کو، نکال باہر کیا، جلا وطن کر دیا کہ چلے جاؤ. ورنہ اس زمانے میں یہی سزا تھی، اسلام میں بھی یہی سزا تھی کہ مار دیا جائے سب کو، لیکن رسول جو کہہ دے وہ آئین ہے، رسول جو کہہ دے قانون. رسول نے کہہ دیا جاؤ، معاف کیا، جان بخشی کی، چلے جاؤ، نہیں قتل عام کرنا چاہتا تمہارا، نکال دیا، خیبر کی طرف چلے گئے وہ سب کے سب. مارا تو نہیں، ایک عورت، مسلمان عورت، بازار میں بے پردہ کی گئی. اور رسول کا کیا عالم ہوا؟ رو رہے ہیں، تڑپ رہے ہیں، نہیں دیکھا گیا رسول سے، نہیں سنا گیا رسول سے. مگر اے اللہ کے رسول، اس وقت کیا ہوگا جب آپ کی بیٹیوں کو بے پردہ بازاروں میں لایا جائے گا؟ اس وقت کیا ہوگا جب آپ کے سینے پر سونے والی بچیوں کے سروں سے چادریں چھینی جائیں گی؟ ایک مسلمان عورت کے ساتھ یہ سلوک کیا جائے، اور اللہ کے رسول کا یہ حال ہو جائے کہ وہ حملے کا حکم دے دے، یہ برداشت نہیں کیا جا سکتا کہ کسی مسلمان عورت کی یہ توہین کی جائے. اے اللہ کے رسول، آپ ہی کی امت آپ کی بچیوں کو بے پردہ کر کے بازاروں میں لائے گی، لائے کہ نہیں لائے؟ کیا گزرتی ہوگی جس رسول کو یہ معلوم ہے کہ میرے حسین کی پشت پہ خنجر چلے گا، پشت سے ذبح کیا جائے گا، پشت گردن سے میرے حسین کو قتل کیا جائے گا؟ کیا وہ رسول نہیں جانتا کہ زینب ام کلثوم کے سروں سے چادریں چھینی جائیں گی؟ اسی لیے بچپن میں صرف حسین زانوں پہ نہیں بیٹھتے تھے، جب نواسیاں آتی تھی انہیں بھی سینے سے لگا کے
زانوں میں بٹھا کے
ان کے بازوؤں پر بوسے دے دے کے خدا کا رسول گریا کرتا تھا، روتا تھا، جانتا تھا کہ میرے بچوں کے ساتھ میری امت کیا کرے گی، جانتا تھا میری بچیوں کے ساتھ یہ امت کیا کرے گی۔ اور دارو یہی کیا گیا نا کہ بیویاں ایک دوسرے کے پیچھے چھپا کرتی تھیں کہ کہیں ہم سامنے نہ آ جائیں، کہیں کوئی پہچان نہ لے۔ اور جب کوفے میں داخل ہوئے دو سبب تھے چہرے کو بالوں سے چھپانے کے، ایک تو پردہ مقصود تھا، اور کوئی بیوی بولتی نہیں تھی، کیوں؟ تاکہ پہچان نہ لی جائے، پہچان نہ لی، اسی کوفے میں رہی ہے نا، دارو خلافہ تھا مولا کا، کوئی پہچان نہ لے۔ اور اسی عالم میں ثانیہ زہرا نے کہا ان سپاہیوں سے کہ ان سروں کو آگے لے جاؤ، جن پر جو نیزوں پر ہیں ان سروں کو آگے لے جاؤ، تاکہ لوگ سروں کو دیکھنے میں مشغول ہو جائیں، لوگوں کی نگاہیں ہمارے برہنہ سروں پر نہ پڑے، ہمارے کھلے سروں پر نہ پڑے۔ لیکن عزاداروں کیا ہوا، یہ سنا اور پھر حکم دیا گیا کہ ہر ناقے کے ساتھ ایک سر کو لگا دے۔ 40 ناقے تھے، 40 جن پر یہ بیویاں سوار تھیں اور بچے سوار تھے، اور ایک ایک ناقے پہ دو دو تین تین بیویاں اور بچے، اور جو بچہ گرنے لگتا تھا اسے رسی سے باندھ دیا جاتا تھا۔ وہ بعد میں بتائیں گے، زندگی رہی آگے مجالس میں۔ لیکن خیر جب یہ ہوا تو اب بیویاں پریشان کہ کیا کریں، جس کی نگاہ پڑتی ہے سر پہ اس کی نگاہ پڑتی ہے بیویوں کے کھلے سر پہ۔ بس اسی ماحول میں، اسی ہنگام میں زینب کے کانوں سے ایک آواز ٹکرائی، کوئی بیوی پکار رہی ہے، حسین حسین حسین۔ تڑپ اٹھی زینب، حسین کا نام سن کر پشت ناقہ پہ ہاتھ پسے پشت بندے ہیں، پکار کے کہتی ہے اس بیوی سے۔ جب حسین کے ناقے کے زینب کے ناقے کے قریب آئی وہ بیوی تو پکار پوچھتی ہے اسے زینب، بیوی کس حسین کو آواز دے رہی ہے؟ وہ بیوی کہتی ہے کہ میرا حسین، میرا بچہ حسین قیدیوں کا تماشا دیکھنے آیا تھا، کھو گیا، نہیں مل رہا مجھے۔ ایک سرد آہ بھری ثانیہ زہرا نے، اسے فرماتی ہے جا، تیرے حسین سے میرے حسین کی تکلیف نہیں دیکھی گئی، تیرے حسین سے میرے حسین کا غم نہیں دیکھا گیا، جا گھر چلا گیا، تجھے گھر میں مل جائے گا۔ بڑی حیرت سے اس بی بی نے دیکھا کہ قیدی عورت پشت ناقہ پہ بیٹھی ہوئی مجھے میرے بچے کا پتہ بتا رہی ہے۔ اسی حیرت اور استعجاب کے عالم میں واپس آئی، گھر میں آئی تو کیا دیکھا کہ چھوٹا سا بچہ تکیے میں منہ دے کر ہچکیاں لے کر، ہچکیاں بنی ہوئی، دوڑ کر کلیجے سے لگائے، میرے لال کیا ہوا، تو قیدیوں کا تماشا دیکھنے گیا تھا، پھر یہ عالم کیسا ہے تیرا؟ وہ بچہ کہتا ہے کاش میری ماں میں نہ گیا ہوتا، کاش ماں، یہ باغیوں کے سر نہیں، مجھے بتا میری ماں کوئی سر نو کے سنا پہ تلاوت قرآن کر سکتا ہے؟ باغی ہو سکتا ہے؟ نو کے سنا پہ تلاوت کرنے والا سر باغی کا ہوتا ہے؟ اچھا ماں یہ بتا دے کیا 6 مہینے کے بچے بھی جنگ کرتے ہیں؟ چھوٹے سے سر کو دیکھ کر آ رہا ہوں نو کے نیزا پہ، گھبرا کے پوچھتی ہے ماں، تو نے پوچھا نہیں اس باغی کا نام کا، پوچھا تھا جبھی تو اور رو رہا ہوں کہ اس باغی کا نام بھی حسین ہے۔ گھبرا کے کہتی ہے میرے لال ایسے نہ کہے، تیرا نام تو میں نے مدینے کے تاجدار کے نام پہ رکھا ہے، وہ تو مدینے کا رہنے والا ہے۔ یہ بچہ کہتا ہے اما لوگ یہی کہہ رہے تھے مدینے والا حسین، کہ بیٹا خاموش ہو جا، ہمارا حسین رسول کا نواسا ہے، ہمارا حسین سید نساء عالمین کا بیٹا ہے، ہمارا حسین علی مشکل کشا حیدر کرار کا بیٹا ہے۔ بچہ منہ پیٹ پیٹ کر کہتا ہے اما تو لٹ گئی، اما تو برباد ہو گئی، ارے اسی حسین کو قتل کیا گیا ہے جو مدینے والا، اسی حسین کا لوگ کہہ رہے تھے جو علی کا بیٹا ہے، جو رسول کا نواسا ہے، لوگ یہی کہہ رہے تھے فاطمہ کا لال قتل کر دیا گیا، اب گھبرا کے چادر سر پہ ڈالی باہر آئی، اب جو لوگوں سے پوچھا اور سروں کو دیکھا تو سب معاملہ سمجھ میں آ گیا، کسی نیزے پر حسین کا سر ہے، کسی پر عباس کا، کسی پہ علی اکبر کا، کسی اول محمد کے پاس سینہ پیٹتی جاتی ہے، ناخود پاس آ کے پکارے بی بی او تم میں کوئی زینب ہے؟ تم میں کوئی ام کلثوم ہے؟ کسی ناقے سے جواب نہیں آتا، آخر زینب کے ناقے کے پاس آئی، اسی بی بی کے پاس جس نے بچے کا گھر کا پتہ بتایا تھا، कि तेरा बच्चा तेरे घर में मिलेगा। उस नाके के पास आके कहते हो, बीवी तुझे कसम देती हूँ तेरे मकतूल हुसैन की, बता तू कौन है। इतना सुनना था सानिये जहरा ने बुलंदी नाका से जवाब दिया, भाई की कसम ना दे। जैनब को भाई की कसम ना दे। उम्मे हबीबा भूल गई ना, भूल गई उम्मे हबीबा। हमने कहा था ना तेरे मेहमान बनेंगे, और ये भी कहा था ऐसा ना हो कि हम तेरे मेहमान बन जाए और तू हमें पहचान भी ना सके। अल्लाह लानतुल्लाह अलल कौम ज़ालिमीन। وَسَيَعْلَمُ الَّذِينَ ظَلَمُوا أَيَّ مُنْقَلِبٍ يَنْقَلِبُونَ। بس اتنی درخواست ہے آپ سے، درخواست کروں گا جہاں کہیں بھی مومنین باطل قوتوں سے برسر پیکار ہیں، ان کی فتح و نصرت کے لیے دعا کیجئے، پروردگار عالم ان کو فتح و نصرت عطا فرمائے۔ اپنی سرحدوں کے لیے دعا کرنا نہ بھولا کیجئے، پروردگار بحق محمد و آل محمد ہماری سرحدوں کی حفاظت فرما، مشرک اور موذی دشمنوں سے ہماری سرحدوں کو محفوظ فرما دے، دہشت گردوں کو نیست و نابود کر دے، ان کے ٹھکانوں کو برباد کر دے، ان کے سہولت کاروں سرپرستوں کو ذلیل و رسوا کر دے، ہمارے شہروں میں محلوں میں گلیوں میں امن و امان قائم کر دے، ہمارے دلوں کو ایک دوسرے کے لیے کشادہ کر دے، ہمیں وسعت قلبی دے دے۔ ہم اس قابل نہیں ہیں معبود، اس قابل بنا دے جب تیری آخری حجت کا ظہور ہو تو ہم اس کے ادنا سے سپاہیوں میں شامل ہو سکیں۔ تعجیل فرما ظہور امام زمانہ میں اپنے تمام مرحومین کے لیے، جیسے میں نے بتایا ایک جوان وسیع حیدر ابن لائق حیدر رضوی کا انتقال ہوا ہے، 22 سال کا جوان تھا، مریض تھا بیچارہ، چلا گیا، بہت بڑا صدمہ ہے اس کے گھر والوں کے لیے، اس کو بھی شامل کر کے ایک سورہ فاتحہ پڑھ کر بخش دیجیے گا۔ اللہم ارزقنا فی الدنیا زیارت الحسین وفی الآخرت شفاعت الحسین، اللہم زدنا فی قلوبنا محبت الحسین، اللہم اجعلنا من الباقین فی عزاء الحسین، اللہم اجعلنا من انصار الحسین، اللہم احشرنا تحت لواء الحسین، اللہم ادخلنا الجنت من بعد الحسین برحمتک یا ارحم الراحمین۔